यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। देशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। मीडिया काउन्सिल र आम संचार विधेयकको मस्यौदामा छलफल अगाडि बढ़ाइएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई र बंगलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढ़ीकरणका लागि पनि आवश्यक योजना अघि बढ़ाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरंग ओपीडी सेवाको कम्तीमा 10% सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश नभएको जनाउँदै प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरिएको छ। ती क्षेत्रमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही क्षेत्रहरूमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभयो। उहाँले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो। पानी परेका कारण देशका विभिन्न ठाउँमा सड़क अवरूद्ध हुन सक्ने भएकाले आफूहरू तयारी अवस्थामा रहेको सड़क विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
आइतबारदेखि नै देशभर अधिकांश भागमा बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशका केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका मौसमविद विनु महर्जन।
कोशी प्रदेशका पहाड र तराई भूभागका थोरै भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षासम्म हुने सम्भावना रहेको छ। भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना भोलिको लागि अलिक कम हुन्छ। अधिकांश बादल लाग्ने र भारीदेखि धेरै भारी वर्षा हुने क्रम भोलि भन्दा पर्सि चाहिँ कम हुँदै जानेछ। केही योजना बनाउँदै हुनुहुन्छ, कतै ट्राभल गर्दै हुनुहुन्छ भने विभागको आधिकारिक न्युज फलो गर्नुहोला, अलिकति सतर्कता पनि अप्नाउनु होला भन्ने सबैमा अनुरोध गर्न चाहन्छु। चाहन्छु।
वर्षाका कारण राष्ट्रिय राजमार्गका विभिन्न स्थानहरूमा बाढ़ी तथा पहिरो आउने, यातायातहरू अवरूद्ध हुने तथा यात्रुहरूलाई असहज हुन सक्ने अवस्थालाई मध्यनजर गरी समस्या समाधानका लागि सबै तयारी गरिएको सड़क विभागले जनाएको छ। सड़क विभागले आफूसँग भएका 277 हेभी इक्विपमेन्टहरू मध्ये 155 विगतमा पनि बाढ़ी तथा पहिरोका कारण बढ़ी क्षति पुग्ने गरेका राजमार्गका नजिक पर्ने गरी 140 स्थानमा परिचालन गरिएको जनाएको छ। बाँकी रहेका 122 हेभी इक्विपमेन्टहरू आवश्यकताका आधारमा परिचालन गरिने सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले जानकारी दिनुभयो।
वर्षाको यो अवस्थालाई ध्यान दिएर देशैभरिका त्यस्ता हाइवेहरू जहाँ चाहिँ धेरै जसो पहिरो गएर यातायात अवरुद्ध हुन्छन् त्यस्ता स्थानहरू पहिचान गरेका छौँ र 140 स्थानमा 155 हेभी इक्विपमेन्टहरू पहिरो जाने बित्तिकै त्यहाँ चाहिँ अपरेटर सहित स्ट्यान्ड बाई छन् र उनीहरू तुरन्तै मोबिलाइज गरेर त्यहाँको ल्यान्डस्लाइडलाई तुरन्तै क्लियर गरेर यातायात चाहिँ सुचारू गराउने किसिमले राखेका छौँ।
यात्रुहरूको सहजताका लागि कुन कुन राजमार्गका कुन कुन स्थानमा सड़कको अवस्था कस्तो छ भन्ने जानकारीका लागि विभागको कल सेन्टर र वेबसाइटबाट बुझ्न सकिने पनि विभागले जनाएको छ। कर्णाली मेची बीपी राजमार्गका कतिपय स्थानमा पहिरोका कारण सड़क अवरूद्ध भएकाले छिटो भन्दा छिटो पहिरो पछ्याउने गरी विभागले उपकरणहरू परिचालन गरिरहेको जनाएको छ। सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्का
विगतदेखि नै क्रोनिक रूपमा गइरहेका स्लाइड भइरहेका त्यस्ता ठाउँको नजिक हुने गरेर हामीले चाहिँ इक्विपमेन्टहरू मोबिलाइज गरेका छौँ। कतिपय ठाउँमा सड़क अवरुद्ध चाहिँ भइराखेका छन् र हामीले चाँडो भन्दा चाँडो चाहिँ यता सुचारू गराउने किसिमले मेन रिसोर्स हो इक्विपमेन्ट हो कम भन्दा कम अवरुद्ध होस् भन्ने किसिमले परिचालन गरेका छौँ।
आइतबारदेखि देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षा मंगलबारदेखि भने बिस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा भइरहेकाले मौसमको जानकारी लिएर मात्र यात्रा थाल्दा सुरक्षित रहन सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका 6 काप्री खोलामा पहिरो जाँदा पुरिएर दुईजनाको मृत्यु भएको हो। आज दिउँसो पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नी त्रिवेणी 6 धामी गाउँका 46 मन्दिर साउद र 76 लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षासँगै आएको पहिरोका कारण अवरूद्ध बनेको राष्ट्रिय गौरवको आयोजना काली गण्डकी करिडोर 8 घण्टापछि सञ्चालनमा आएको छ। करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 बेलबगरमा आज बिहान लेदो सहितको पहिरो झर्दा सड़क अवरूद्ध भएको थियो। निरन्तर वर्षा र लेदो सहितको पहिरो बगिरहेकाले सड़क खुलाउन समय लागेको प्रहरीले जनाएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली आम नेपालीलाई धर्म दर्शन नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनु भएको बताउनुभयो। सभामुख अर्यालले आधुनिक प्रविधि विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच नेपाली भाषा संस्कृति र पहिचानलाई जोगाउनु र उन्नत बनाउनु सबैको सामूहिक जिम्मेवारी भएको बताउनुभयो। भानु जयन्तीकै अवसरमा नेपाली शिक्षा परिषद र भानु माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताउनुभयो। राष्ट्रमन्त्री खनालले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गर्नुभएको उल्लेख गर्नुभयो। राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको छ। डाटा माइग्रेशन स्थानान्तरणको क्रममा करिब 1 करोड़ नेपाली नागरिकको राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारिएको विभागले उल्लेख गरेको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथिको दफावार छलफलका क्रममा विधि विज्ञान प्रयोगशालाको काम कर्तव्य अधिकार र नमूना परीक्षणका सम्बन्धमा छलफल भएको छ। छलफलमा भाग लिँदै सांसदहरूले संचालक समितिले प्रयोगशाला सम्बन्धी विज्ञताका लागि अन्तर्राष्ट्रिय तालिममा पठाउन सक्ने व्यवस्था विधेयकमा थपिनुपर्ने, नमूना परीक्षणको रिपोर्ट सम्बन्धित पक्षलाई दिइसकेपछि पनि गोपनीयता कायम राखिनुपर्ने र नमूना परीक्षण योग्य नमानिएसम्म उक्त क्षेत्र सुरक्षित राखिनुपर्ने गरी प्रावधानहरू संशोधन गर्न सुझाव राख्नुभयो। नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुकलाई केन्द्रमा राखेर प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रचनात्मक र सक्रिय भूमिका निर्वाह गर्ने बताउनु भएको छ। पार्टी संसदीय दलको कार्यालयमा आज पत्रकारहरूसँगको छलफलमा उहाँले मुलुकलाई केन्द्रमा राखेर सत्तापक्षलाई पनि संसद र जनताप्रति उत्तरदायी बनाउनेमा सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो। संसदीय समितिलाई अनिर्णयको बन्दी बन्न नदिन पनि सबै प्रतिपक्षी दललाई समेटेर नेपाली कंग्रेस अघि बढ़ने नेता आङदेम्बेको भनाइ छ। कंग्रेस प्रमुख सचेतक वासना थापाले संसदको प्रभावकारिताका लागि दलले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिमा मधेस प्रदेशको खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथि छलफल भएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकमा सांसदहरूले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा शौचालय व्यवस्थापन सम्बन्धी जनचेतना चुरे क्षेत्रको दोहन नियन्त्रण र चुरे क्षेत्रमा वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसदहरूले मधेस प्रदेशका जनप्रतिनिधिहरूले स्थानीय तहसम्म पुगेर जलस्रोत व्यवस्थापनको नियमित अनुगमन गर्नुपर्ने र जलस्रोतको दीर्घ कालीन संरक्षणका लागि स्थानीय समुदायलाई आवश्यक सुझाव तथा सचेतना प्रदान गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले मस्यौदा प्रतिवेदनमा पुनर्भरण क्षेत्रको संरक्षणका लागि भू उपयोग नियन्त्रण मार्फत चुरे शिवालिक क्षेत्रको संरक्षण बोरिङका लागि इजाजत पत्रको प्रावधान लागू गर्ने तथा संवेदनशील क्षेत्रमा भूमिगत पानी निकाल्न सीमा तोक्ने व्यवस्था समावेश गरिएको जानकारी दिनुभयो। नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ चयन नियुक्त हुनुभएको छ। यही असार 24 गतेको मन्त्री परिषदको निर्णय अनुसार उहाँहरूलाई नियुक्त गरिएको हो। नियुक्ति पत्र प्रदान गर्नुहुँदै संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले दुवै संस्थाका नवनियुक्त अध्यक्षहरूलाई बधाई दिनुहुँदै परिणाममुखी काम गर्न निर्देशन दिनुभयो। उहाँले पुराना कानूनलाई समयानुकूल परिमार्जन गर्दै लैजान लागिएको उल्लेख गर्दै मीडिया काउन्सिल विधेयक र आम संचार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढ़िसकेको जानकारी दिनुभयो। सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएपछि कैलाली स्थित सरकारी कार्यालयहरूबाट आम नागरिकले छिटो छरितो एवं सहज रूपमा सरकारी सेवा सुविधा पाउन थालेका छन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयबाट सहज रूपमा सेवा पाउन थालेको सेवाग्राहीहरू बताउँछन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय भूमि सुधार तथा मालपोत कार्यालय यातायात व्यवस्था कार्यालयबाट पछिल्ला दिनमा सेवा गराईले सहज रूपमा सेवा सुविधा पाउन थालेको बताइन्छ। शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत सरकारी सेवामा प्रभावकारी कार्य सम्पादनमा जोड़ दिएको यातायात व्यवस्था कार्यालय यति बेला प्रविधि मैत्री र जनमैत्री सेवा प्रवाहमा सक्रिय भएको देखिन्छ। विगतमा सेवा गराईहरूको अव्यवस्थित भीड़भाड़सँगै बिचौलियाको चलखेल हुने गरेको यातायात व्यवस्था कार्यालयमा पछिल्लो समय टोकन सिस्टम सुविधा सम्पन्न सेवा गराई कक्ष निर्माण तथा सेवाको प्रकृति अनुसार छुट्टा छुट्टै भवनबाट सेवा पाउने व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालयमा विगतका वर्षमा सेवा सुविधा लिन आउँदा विभिन्न समस्या झेल्नु परेको बताएका सेवा गराईहरूले यसपालि सहज रूपमा सेवा पाएको भन्दै खुशी व्यक्त गरेका छन्।
अहिले यातायात कार्यालयमा सेवा लिने कुराहरूमा अलि राम्रो भएको छ, किनभने टोकन सिस्टमहरूले गर्दा मान्छेहरूले लामो समय बस्नुपर्ने स्थिति छैन।
मजाले बसेर फ्यानमा चाहिँ सेवा चाहिँ लिन सकियो,
नवीकरण गर्न आएको पहिला भन्दा त धेरै छिटो भइरहेको
छ। अहिले यातायात व्यवस्था कार्यालयमा बिचौलियाको प्रवेश निषेध गरिएको छ भने कार्यालयबाट बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। सेवा गराईले छिटो छरितो एवं सहज रूपमा सेवा पाउन सक्ने गरी जनशक्ति खटन पटन गरिएको छ। यातायात व्यवस्था कार्यालय धनगढ़ीका प्रमुख भुवन जोशी,
हामीले सहज रूपमा सेवा प्रदान गर्न सक्ने प्रयास गरिएको छ, त्यसका निम्ति हाम्रो जनशक्तिहरू पूर्ण रूपमा परिचालन भएका छन्। टोकन प्रणाली पनि शुरूआत गरेका छौँ। कार्यालयले प्रदान गर्ने जुन चाहिँ ठाउँहरू पनि निशुल्क रूपमा हामीले प्रदान गरिएका छन्। सकेसम्म भित्रैबाट सम्पूर्ण सेवा दिने प्रयास हाम्रो भएको छ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयको काम कारवाही तथा सेवा प्रवाहबारे स्थानीय प्रशासनबाट बेला बखत छट्के अनुगमन भइरहेको सरकारी अधिकारीको भनाई छ। सरकारी सेवा प्रवाहलाई छिटो छरितो एवं सहज बनाउन आवश्यक स्रोत साधन तथा जनशक्तिको व्यवस्थापन आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण गएको बाढ़ी पहिरोमा परि राजधानी ढाका लगायत विभिन्न भागमा हजारौं मानिस विस्थापित भएका अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमा धेरैजसो कोक्स बजार क्षेत्रका रहेका छन्, जहाँ अधिकांश रोहिंग्या शरणार्थीहरूको बाहुल्यता रहेको छ। धेरै खोला नाला रहेको बंगलादेशमा मनसूनका बेला बाढ़ीजन्य विपदले सताउने गरेको छ। हाल जलवायु परिवर्तन का कारण पनि भारी वर्षा र बेमौसमी वर्षाका कारण बंगलादेश प्रभावित भएको मौसमविदहरूले जनाएका छन्। थाइल्याण्डको राजधानी बैंकक स्थित एक पबमा हिजो मध्यरातमा भएको भीषण आगलागीमा कम्तीमा 28 जनाको मृत्यु भएको छ भने 63 जना घाइते भएका छन्। घाइते मध्ये 25 जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ़न सक्ने आशंका गरिएको छ। आगलागी बैंककको उत्तरी क्षेत्रमा रहेको ना लार्ड पराव पबमा भएको हो। स्टेज नजिकै रहेको सर्किट ब्रेकरबाट धुवाँ निस्किएपछि विस्फोट भएको र केही क्षणमै बाक्लो धुवाँ तथा आगो पबभर फैलिएको थियो। त्यसपछि मानिसहरू बाहिर निस्कन खोज्दा भागदौड़ मचिएको थियो। प्रारम्भिक उद्धार टोलीले सार्वजनिक गरेको दृश्यमा पबको मुख्य प्रवेशद्वारबाट ठूलो आगो र बाक्लो कालो धुवाँ निस्किरहेको तथा मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिएको थियो। अब आर्थिक समाचार बालिका मादिनबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले कर्णालीमा विद्युत अवरूद्ध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको हो। मन्त्री श्रेष्ठ दुई साता अघि तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेत लगायत कर्णाली प्रदेश लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरोध हुने समस्या र मरम्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो। उक्त निर्णयसँगै सेवा अवरोध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनुपर्ने बाध्यता कम भई विद्युत मर्मत तथा सेवा प्रवाह थप छिटो सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठको भनाई छ। पर्वतको बिहादी गाउँपालिका दुई बर्राचौर निवासी देवेन्द्र पराजुलीले उन्नत जातको भैंसी पालनबाट मासिक 1,00,000 भन्दा बढ़ी आमदानी गर्दै आउनु भएको छ। रोजगारीको खोजीमा हजारौं नेपाली युवा विदेशतर्फ लागिरहेका बेला 40 वर्षीय पराजुलीले भने गाउँमै बसेर कृषि र पशुपालनबाट सम्मानजनक आमदानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ। स्थानीय जातका दुई तीनवटा भैंसीबाट शुरू भएको उहाँको व्यवसाय अहिले पाँचवटा मुर्रा जातका उन्नत भैंसी र अन्य स्थानीय जातका गरी 10 भैंसीसम्म पाल्दै आउनु भएको छ। दैनिक 80 100 लिटरसम्म दूध उत्पादन हुने फार्मबाट स्थानीय बजारसँगै हुवास, गुल्मीको पूर्तिघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ। भैंसीको दूधको माग उच्च भएकाले बजारको अभाव नभएको पनि उहाँले बताउनुभयो। कास्की जिल्लाको मोदी खोलामा आएको बाढ़ीले पक्की सड़क बगाउँदा पर्यटकीय गाउँ घान्द्रु घुम्न गएका पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका वड़ा नम्बर 8 र 10 सीमा स्याउली बजार नजिक मोदी खोलाले सड़क बगाएपछि अहिले नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़कमा यातायात बन्द भएको छ। अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला थुनिएपछि आएको बाढ़ीका कारण उर्लिएको मोदी खोलाले सड़क बगाउँदा ग्रामीण पर्यटनको केन्द्र घान्द्रुकसँगको सड़क सम्पर्क टुटेको थियो। सड़क बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्। पैदल यात्राका लागि समस्या नभए पनि सवारी साधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन्। घान्द्रुक पर्यटन व्यवसाय समितिका कोषाध्यक्ष कृष्ण गुरूङले तीन दिन बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका 300 जना पर्यटक अहिले सड़क बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिनुभयो।
फिफा विश्वकप फुटबलमा सेमी फाइनलका खेल बुधबारबाट शुरू हुँदैछन्। पहिलो खेलमा दुई युरोपेली राष्ट्रहरू स्पेन र फ्रान्स फिफा विश्वकपमा 20 वर्षपछि आम्ने सामने हुन लागेका छन्। त्यस्तै दोस्रो सेमी फाइनलमा भने अर्जेन्टिना र इङ्ल्याण्डले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपमा फ्रान्स र स्पेन पछिल्लो पटक जर्मनीमा भएको सन् 2006 विश्वकपमा खेलेका थिए। उक्त खेलमा फ्रान्स 3-1 विजयी भएको थियो। अन्तिम 16 खेलमा स्पेनलाई हराएको फ्रान्सले फाइनलसम्मको यात्रा तय गरेको थियो। उपाधि भिडन्तमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित फ्रान्स उपविजेतामा सीमित भएको थियो। विश्वकपको मञ्चमा दुई राष्ट्रबीच यो नै पछिल्लो तथा पहिलो भिडन्त रहेको थियो। समग्र अन्तर्राष्ट्रिय फुटबलमा भने दुई देशबीच 38 खेल भएको छ, जसमा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी हुँदा 7 खेल बराबरीमा सकिएको छ। स्पेन र फ्रान्स बीच पछिल्लो वर्षको जुन 6 भएको नेसन लीगको सेमी फाइनलमा खेल भएका थिए। सो खेलमा स्पेनले 5-4 नतिजा आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेमी फाइनलमा भने अर्जेन्टिना र इङ्ल्याण्डले प्रतिस्पर्धा गर्दैछन्। लामो अन्तर्राष्ट्रिय करियरमा मेसीले पहिलो पटक इङ्ल्याण्डको सामना गर्न लागेका हुन्। विश्वकप इतिहासमा अर्जेन्टिना र इङ्ल्याण्ड बीच हालसम्म 5 पटक भेट भएको छ। सन् 1962 पहिलो भेटमा इङ्ल्याण्ड विजयी भएको थियो भने 1966 पनि अर्जेन्टिनालाई हराउँदै इङ्ल्याण्डले विश्वकप उपाधि जितेको थियो। सन् 1986 विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ह्यान्ड अफ गड गोल र शताब्दीको उत्कृष्ट गोलको मद्दतमा अर्जेन्टिनाले इङ्ल्याण्डलाई पराजित गर्दै अन्तत विश्वकप उपाधि जितेको थियो। सन् 1998 विश्वकपमा डेभिड बेहाङ रातो कार्ड पाएपछि पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड प्रतियोगिताबाट बाहिरिएको थियो। त्यसको 4 वर्षपछि सन् 2002 विश्वकप समूह चरणमा बेक्ह्यामकै पेनाल्टी गोलको मद्दतमा इङ्ल्याण्डले 1-0 जित निकाल्दै त्यसको बदला लिएको थियो। सन् 2005 पछि भने यी दुई फुटबल महाशक्ति बीच कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको छैन।
अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाका साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 27.6 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 15.2 मिलिमिटर। काठमाडौँको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस, वर्षा 56 मिलिमिटर। पोखराको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 10.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 34.7 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 2.9 मिलिमिटर। दिपालको अधिकतम 36.5 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। देशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। मीडिया काउन्सिल र आम संचार विधेयकको मस्यौदामा छलफल अगाडि बढ़ाइएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। र बंगलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।